नमस्कार। कार्यक्रम आधा आकाशबाट दीपा कोइरालाको कार्यक्रम आधा आकाश महिलाहरूका हक अधिकारका सवालसँग सम्बन्धित रेडियो कार्यक्रम हो। यो कार्यक्रम तपाईँ हरेक हप्ताको बुधबार बिहान 7:30 बजेदेखि करिब आधा घण्टासम्म तपाईँको रेडियो रेडियो भेरी एफएम 98.6 102.7 MHz सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी स्थानीय तह भएको एक वर्ष बितिसक्दा सामाजिक रूपमा महिलाहरूका समस्यामा के परिवर्तन आयो र स्थानीय जनप्रतिनिधिहरूले यसमा कस्तो भूमिका निभाउन सफल हुनुभयो त यसै विषयमा रहेर अधिवक्ता गीता कोइरालासँग गरिएको कुराकानी सुन्छौँ। स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद।
अब हामी स्थानीय निकायबाट स्थानीय तहमा आइसकेका छौँ होइन, अब धेरै जसो हेर्दाखेरि महिला सहभागिता देशव्यापी रूपमा चाहिँ बढ्या छ, त्यसले महिलाहरूमा देखिने समस्याहरू अब जस्तो हिंसाका कुराहरूमा केही फरक भएको पाउनु भएको छ यहाँहरूले हेर्दाखेरि?
अब यो स्थानीय निकायको निर्वाचन भएको एक वर्ष भइसक्यो स्थानीय तहको। अब स्थानीय तहकै समस्याका कुरा, घरेलु हिंसाको कुरा गर्दा त्यस्तो साह्रै यो स्थानीय स्तरमा ठुलै परिवर्तन आएको भने देखिन्न, र पनि केही न केही नभएको पनि होइन। विकासका कामहरू, बाटाघाटा, कुलो पानी, पदेरा, बजेट छुट्याउने कुराहरू, महिलाका नाममा छुट्याउने, अब दलितका नाममा छुट्याउने, अरू विकासको लागि छुट्याउने कुराहरू त भएको छन्, तर जुन महिलामाथि हुने हिंसाका कुराहरूमा चाहिँ त्यति धेरै फरक आएको भने देखिन्न। अब यो समस्याहरू आइरहन्छन्, अब हामीसँग त दैनिक रूपमा प्र्याक्टिस गर्ने भएकै भएर पनि दिदी बहिनीहरू आइरहँदा त्यस्तो फरक भएको चाहिँ मैले महसुस गरेको छु।
जस्तो ओडागत रूपमा हुनुभएका जनप्रतिनिधिहरूले पनि समस्या मिलाउने कुराहरू छन् कतिपय अवस्थामा, होइन, त्यस्तो छ? कतिको विश्वास छ महिलाहरूलाई जनप्रतिनिधिप्रति?
अब अहिलेसम्मको एक वर्षको समयमा हेर्दा अब विश्वासै नभएको त होइन, अब सिफारिस लिन जाने, सिफारिस दिने, अनि जन्म दर्ता, ब्याह दर्ता गर्ने कुराहरू त भएकै छन्। अहिले पनि ओडामै समस्या टोटल समाधान हुन्छन् भन्ने कुरामा मान्छे त्यति विश्वस्त छैनन्। जो पनि आउनुहुन्छ झ्याप्प प्रहरीकै कुरा गर्नुहुन्छ, प्रहरीमै जाने कुरा गर्नुहुन्छ, प्रहरीकै लागि निवेदन तयारको कुरा हुन्छ र प्रहरीमै छलफल गर्नुपर्छ भन्ने कुरा गर्नुहुन्छ। त्यसरी पनि त्यसरी दिदीबहिनीहरू आएर उहाँहरूकै भनाइ बुझ्दा, उहाँहरूकै व्यवहार बुझ्दा पनि यी स्थानीय तह अथवा ओडालाई त्यति विश्वास गरेको चाहिँ देखिन्न।
अब जस्तो सरकारले एक किसिमबाट ओडागत रूपमा महिला सहभागिता, दलित महिला सहभागिता पनि गरायो होइन, त्यो एक किसिमले हेर्ने हो भने महिलाहरूका समस्यालाई सम्बोधन होस् ओडामै भन्ने पनि उद्देश्य हो सरकारको। यो एक वर्षको अवधिमा त्यो खालको बुझाइ अझै पनि पाइएन भनेर हेर्नु पऱ्यो।
अब त्यो स्थानीय तहमा हो हुन त अब सहभागिता बनाउनुको मतलब निर्वाचनमा अनिवार्य बनाउनुको मतलब त त्यो उहाँहरूकै समुदाय, उहाँहरूकै सम्प्रदायका लागि, उहाँहरूको वर्गको लागि चाहिँ हित होस्, उहाँहरूले समस्या बुझ्नुभएको हुन्छ, छिटै समाधान होस् भनेर ल्याएको एउटा नीति हो। त्यही अनुरूप अब हाम्रा माझमा थुप्रै प्रतिनिधिहरू पनि भइसक्नु भएको छ, र पनि अझै उहाँहरूको आफ्नै पनि स्तर वृद्धि नभएको अवस्था छ, उहाँहरूले आफ्नै राइट बुझि नसकेको अवस्था छ, अनि आफूले कतिसम्म काम गर्ने भन्ने मेसो पाउनु भएको छैन, अनि समस्या अनेक थरी आउँछन्, जटिलताहरू आउँछन्, अनि उहाँहरूले नै त्यसलाई आफैले बुझेर एनालाइसिस गरेर आफ्नो कर्तव्य निभाउने, अनि ती आउने मान्छेहरूका समस्या हेरेर उनीहरूको राइट स्थापित गर्ने कुरामा उहाँहरू आफै पनि अल्मलिनु भएको छ। अब मैले तपाईँले गरेको प्रश्नभन्दा अलि अगाडि गएर कुरा गर्नुपर्दा उहाँहरूको आफ्नै स्तर वृद्धिको कुरा नै समस्याको रूपमा रहेको छ, र जनप्रतिनिधिकै पनि शिक्षामा होइन अरू हरेक कुरामा विकास गर्न जरुरी।
मेरो भूमिका के हो र मेरो कर्तव्य के हो भन्ने कुरा नै अहिलेसम्म महिलाहरूले बुझिसक्नु भएको छैन भन्नु पर्यो जनप्रतिनिधि महिलाले।
उहाँहरू अलमलमै हुनुहुन्छ, अनि अब कानुनले दिएकै अधिकारको कुरा बुझ्ने कुरामा पनि केही त एक वर्षमा हुनुभएको छ, तर जति हुनुपर्थ्यो त्यति भएको देखिन्न एउटा। अर्को कुरा, त्यहाँनिर पनि उहाँहरू पनि जम्मा दुईजना मात्रै हुनुहुन्छ, अनि दुईजना मात्रै भइसकेपछि उहाँहरूले भनेका कुराहरू कति लाग्ने त भन्ने कुरा पनि एक ठाउँमा छन्। सरासर कुरा गर्दा अहिलेसम्म हाम्रो मेल डोमिनेट सोसाइटी छ, उहाँहरूको कुरा कतिसम्म महसुस हुन्छ त, कतिसम्म संवेदनशील भएर बुझिन्छ त, त्यहाँनिर पनि कुरा छ। पितृसत्तात्मक सोच, हामी महिला महिलामै त पुरुषत्व छ भने, पुरुषहरू त्यहाँ जनप्रतिनिधि हुनुहुन्छ, उहाँहरूले कसरी लिदिने भन्ने कुरा पनि छ। महिलाको समस्या उहाँहरूको बुझेको जस्तै गरी उहाँ पुरुष जनप्रतिनिधिले बुझ्नुहुन्छ कि हुन्न, त्यहाँनिर पनि टक्राउ आउन सक्छ। यिनी विभिन्न कारणले गर्दा जति जसरी यो नीतिले अथवा कानुनले दिएछ त्यसरी अहिलेसम्म बुझि नसकेको र काम नभएको देख्छु मैले चाहिँ।
अब एक किसिमले हेर्दाखेरि महिलाहरू नै आफै सशक्त हुनुहुन्न भन्न सकिने अवस्था चाहिँ भएन
छ,
किनभने मेरो अधिकार यो हो, म चाहिँ जनप्रतिनिधिको हिसाबले यो समुदायको प्रतिनिधित्व गर्छु अथवा यो वर्गको प्रतिनिधित्व गर्छु, त्यो भएर मैले यो समुदाय र यो वर्गका लागि केही गर्नुपर्छ भन्ने चाहिँ उहाँहरूमा त्यो एउटा आँट विश्वासै छैन भन्नु पऱ्यो।
आँट समस्यालाई केही रूपमा बुझ्नु भएको छ तर उहाँहरूमा त्यो एक खाले गहिरो बुझाइ गढाउका साथको बुझाइ त्यो अनुसारको शिक्षा नभएका कारण उहाँहरूले एकदमै कन्फिडेन्टका साथ आफ्नो समस्या आफ्नो वर्गको समस्या राखेर त्यसलाई निचोडमा लग्ने कुरामा उहाँहरू अझै पनि त्यति डरो देखिनुहुन्न।
अब जस्तो ओडागत रूपमा सहभागी महिलाहरूको त यो कुरा छ होइन,
हजुर,
जस्तो अब सुर्खेतका नौवटा स्थानीय तहमा कुनै कुनै स्थानीय तहहरूका उपप्रमुखहरूका भूमिका अत्यन्तै राम्रा देखिन्छन् भने कतिपय ठाउँमा र अझ कर्णाली प्रदेशकै कुरा गर्दाखेरि पनि कतिपय ठाउँमा प्रमुख र उपप्रमुख बिचको टकराव एकले अर्काको कुरा नसुन्ने होइन अनि उपप्रमुखहरूलाई प्रमुखहरूले पेल्नु भएको जस्तो खालको कुरा पनि देखिँदो रहेछ होइन, यो पनि अलिकति कहीँ कतै हामी राजनीतिक प्रतिनिधित्वको हिसाबमा महिला उठाउनुपर्छ है भन्नेतिर मात्रै जाँदाखेरि त्यस्तो भयो कि
यसरी हेर्दा अब यो जसरी पनि उठाउनै पर्छ, नीति ल्याएपछि कानुनले बोलेपछि संविधानले बोलेपछि नउठाइ भएन र पार्टीका आफ्ना विधानहरूमा पनि महिलाको प्रतिनिधित्व बढाउने भनेर पार्टीले पनि बोलेकै अवस्था छ, त्यसरी बोलेकै कारण महिला प्रतिनिधिहरू त आउनु भएकै छ र पनि उहाँहरूको खास अस्तित्व स्वीकार्ने कुरामा अझै पनि मान्छेमा सङ्कीर्णता छ अथवा अब उसरी भन्दा पुरुषहरूमा सङ्कीर्णता छ भनेर मैले बुझ्छु। अब चुनावकै बेलाको छलफलको कुरा गर्नुहुन्छ भने पनि महिलाहरूको मेयरमा छलफल बन्न सकेन, त्यति
इस्यु नै बनेन
मेयर पनि उठ्न सक्नुहुन्छ नि त महिलाहरू भन्ने कुरामा इस्यु बनेन। कानुनले त अनि मेयर अथवा उपमेयरमा एउटा महिला एउटा पुरुष भनेकै त थियो, तर महिला मेयर बन्न सक्नुहुन्छ भन्ने आम समाजमा पनि विश्वास छैन र आम त्यो पुरुषमा पनि विश्वास छैन र महिला आफैमा पनि विश्वास छैन, त्यो अरूलाई मात्रै भन्नु भएन महिला आफैमा पनि, म चाहिँ एउटा लोग्ने मान्छेलाई उछिनेर म निर्वाचन लड्छु म जित्छु भन्ने त्यो खालको कन्फिडेन्ट नै छैन
सबैजनाले। हामी चाहिँ उपप्रमुखको दावेदार हो है भन्ने हिसाबले जानुभयो
हो, धेरै चाहिँ उपप्रमुखकै दावेदार हो भनेर उपप्रमुखमै आफू बिचमा दिदी बहिनी बिचमा अथवा पार्टीका हिसाबले महिला सदस्यहरूका बिचमा त्यहीँ छलफल भयो धेरै, तर म मेरै हुन सक्छु भनेर त्यति गहिरो गढाउका साथ छलफल भएको देखिन्न।
अब यी सबै समस्याका बावजुद पनि एक किसिमले महिला सहभागिता चाहिँ बढ्यो, त्यो चाहिँ एउटा उपलब्धि होला होइन समग्र हिसाबमा हेर्दा। अब यो एक वर्ष जनतन बितिहाल्यो, कतिपय अवस्थामा अब पहिला चुनावको बेलामा प्रचार गर्दा अब यो संहिता चाहिँ सिंहदरबारका अधिकार घर घरमा आउने कुरा हो, अब महिला दलित जनजाति पिछडा सबै वर्गहरूको अब अधिकार चाहिँ स्थापित हुन्छ है भनेर धेरै विश्वास गरेको एउटा यो संरचना हो, तर पनि यो एक वर्षमा खासै अनुभव गर्न पाएको जस्तो देखिया छैन होइन। यसलाई सिकाएको रूपमा लिएर हेर्दाखेरि अबका दिनहरूमा त्यस्तो केही उपलब्धि होला अथवा अझ धेरै वर्ष लाग्छ?
अब यसरी हेर्दा एक वर्ष अलमलमै बित्यो, उहाँहरू पनि सिक्दै हुनुहुन्छ। समग्रमा भन्दा अब यो स्ट्रक्चर नै नयाँ भइदियो, सबैले सिक्न बाँकी छ, त्यो एउटा जनप्रतिनिधि ओडाको सदस्यदेखि लिएर अनि यो मन्त्रीहरूसम्म होइन प्रधानमन्त्रीसम्म पनि यो स्ट्रक्चरमा रहेर सिक्ने कुरा त सबैको ठाउँमा बाँकी नै छ। अब उसरी सुरुवातमै नराम्रै हुन्छ भनेर हामीले भन्न पनि सकिन्न, तर अब अहिले जुन जागरुकता देखिन्छ काम केही भएको त छैन, सोचाइ मनस्थिति त उही छ र पनि एक खाले जागरुकता जुन छ नि यो नयाँ नेपाल नयाँ संरचनामा नयाँ कामहरू गर्नुपर्छ भन्ने एक खाले जागरुकता छ, त्यसले चाहिँ केही होला भन्ने चाहिँ लाग्छ मलाई।
यसमा सबैले चाहिँ भूमिका खेल्नुपर्ने भयो,
सबैले आफ्नो ठाउँबाट आफ्नो ठाउँबाट त्यो जनप्रतिनिधिको काम कर्तव्य अधिकार र उहाँको काम गराइदेखि लिएर त्यहाँको स्पष्टता पारदर्शिताको कुरा हामीले पनि नागरिक समाजले पनि हेर्ने र उहाँहरूलाई पनि बेला बेलामा झकझक्याउने काम हाम्रो पनि दायित्वको कुरा भयो भने उहाँहरू पनि सिक्दै जाने बुझ्दै जाने र समाजकै लागि काम गर्नुपर्छ भनेर लाग्ने आफ्नो ठाउँमा छ। यिनी कुरा दुइटै पक्षबाट जनप्रतिनिधिबाट नागरिक समाजबाट दुइटैले आफ्ना राइट एन्ड ड्युटीलाई निभाए भने पक्कै पनि राम्रो हुन्छ भन्ने लाग्छ मलाई।
अब यहाँ लामो समयदेखि अधिवक्ताको रूपमा जिल्लामा बसेर काम गर्नुभएको छ, अब यहीँको स्थानीयवासी पनि हुनुहुन्छ, त्यसरी हेर्दाखेरि यहाँहरूले गर्ने कामको र न्यायिक समिति जुन अब अहिले स्थानीय तहमा सबै ठाउँमा न्यायिक समिति र उपप्रमुख चाहिँ न्यायिक समितिको संयोजक हुने जुन व्यवस्था अहिलेको संरचनाले गरेका छ त्यो अनुसारको काम हेर्दाखेरि न्यायिक समितिको भूमिकालाई कसरी हेर्नुहुन्छ?
अब न्यायिक समितिले त अब उपाध्यक्ष अथवा उपमेयरको संयोजकत्वमा अरू दुईजना सदस्यसहित न्यायिक समिति बन्न सक्ने र त्यो न्यायिक समितिले चाहिँ यो केही मुद्दाहरू हेर्न सक्ने भनेर ऐनले नै व्यवस्था गरेको अवस्था छ। अब त्यसमा अहिलेसम्म त त्यसरी मुद्दाहरू परिहालेको परेर छिनोफानो गरिहालेको अवस्था त छैन। त्यसमा समितिले मुद्दा लिएर त्यसलाई फैसलासम्म गर्ने हक भएका मुद्दाहरू पनि छन् अनि समितिले मेलमिलाप मात्रै गर्न सक्ने मुद्दाहरू पनि छन्। त्यसमा
कस्तो कस्तो प्रकृतिको मुद्दाहरू हेर्छ न्यायिक समितिले?
बाँध पैनी होइन, कुलो पँधेरो, घर व्यवहार, घरका पारिवारिक झै झगडा, सधियारका झगडा, अनि त्यसरी पशु पन्छी हराएका, गाई बस्तु हराएका यस्ता झगडाहरू चाहिँ न्यायिक समितिले हेर्ने र फैसला नै गर्न सक्ने।
जस्तो अब न्यायिक समितिको भूमिका भन्दाखेरि ठुलै आशा हुन्छ होइन, तर भूमिका यो जिम्मेवारी हेर्दा सामान्य जस्तो छ होइन। सधियारका झगडा, कुलकुलेसाका झगडा, घर परिवारका सामान्य झगडाहरूका कुरा हेर्दाखेरि त फेरि अलि ठुलो घटना हुने बित्तिकै त फेरि यतातिर अरू सहयोग लिनुपर्ने देखिन्छ।
हजुर हजुर,
भूमिका सामान्य होइन त्यो
हो। देवानी केसहरूमा खास गरी अझ त्यसमा पनि पारिवारिक कुरा आउँदा फेरि सम्बन्ध विच्छेद चाहिँ गराउन सक्दैन, मिलापत्र गर्छ, विवाद आयो भने छलफल गराइदिन्छ, मिलापत्र गराउन सक्छ तर सम्बन्ध विच्छेदै गराउन सक्दैन। अरू बाँकी घर पारिवारिक झगडाहरूमा होइन, त्यही मैले भनिहालेँ, बाँध पैनी कुलो पानी यिनी झगडालाई चाहिँ न्यायिक समितिले उजुर बुझेर त्यो उजुरी प्रक्रियामा गएर फैसला नै गर्न सक्ने भन्या छ। अब अहिलेसम्म चाहिँ ट्वाक्कै त्यसरी उजुरी त्यसरी परिहालेको अनि उजुरी परिसकेपछि त्यो ऐनमा भनेअनुसारको प्रक्रियामा गरेर फैसला गरिहालेको कुरा हामीसँग सुन्नमा आएको छैन। अनि त्यसैमा फेरि ऐनले के भनिदियो भने चित्त नबुझ्ने पक्ष, त्यहाँनिर त्यो न्यायिक समितिले गरेको जुन निर्णय छ त्यो निर्णयमा चित्त नबुझ्ने पक्षले त्यो उपर पुनरावेदन जिल्ला अदालतमा लाग्छ भनेर पनि बोलेको अवस्था छ। र उतातिर मेलमिलाप अरू त्यो न्यायिक समितिले मेलमिलाप मात्रै गराउन सक्ने मुद्दा भनेर पनि छुट्याइएको छ। उसले मेलमिलाप गराउन मात्रै सक्ने र ऊ त्यहाँ मेलमिलाप हुन नसके सिधै अदालतमा जाने पनि भनिएको छ। अहिलेसम्म त्यसरी ट्वाक्कै न्यायिक समितिले आफ्नो काम कर्तव्य अधिकारहरूलाई पालना गरेर मुद्दा नै हेरिसकेको र न्यायिक समितिलाई पत्याएर अथवा न्यायिक समितिको काम कर्तव्य अधिकार बुझेर ठ्याक्कै मुद्दाहरू गएको अवस्था चाहिँ बुझिन्न।
गाउँघरमा अब हामी न्यायिक समितिमा जानुपर्छ है हाम्रा समस्या लिएर भन्ने खालको बुझाइ भइसकेको छैन, त्यो चेतनाको स्तर अझै पुगिसकेको छैन भन्नु पऱ्यो।
हजुर, त्यो गाउँघरमा हाम्रै यो नगरभित्रैकै कुरा गर्नुहुन्छ भने पनि सबै पक्षलाई चाहिँ सबै नागरिक समाजका मान्छेहरूलाई हामीले चाहिँ यस्तो विवाद पऱ्यो भने हामी न्यायिक समितिमा जानुपर्छ भन्ने अझै पनि थाहा भइसकेको छैन। मान्छेको विवाद पर्छ अझै पनि पुलिसै भनेर छिट्टो पुलिसकोमै जान खोज्ने अनि ओडामा गए पनि ओडाको जसरी त्यो प्रहरीले मिलाउँछ भन्ने एक खाले विश्वास छ नि त्यो पूर्ण विश्वास भएको अवस्था चाहिँ देखिन्न।
ओडामा चाहिँ छैन, अझै
छैन, अझै पनि
जस्तो श्रीमान श्रीमतीका बिचका विवादहरू होइन, महिलाका समस्याहरू पनि एक किसिमले त न्यायिक समितिमा आउन सकिने खालको कुरा हुन्छ होइन।
हजुर,
त्यो पनि अब अझैसम्म त्यसरी गइसके जस्तो देखिन्न,
छैन देखिन्न त्यस्तो। हामी अब मैले अब यो बिचमा जेठको महिनामा अलिक गाउँतिर पनि गएँ केही समयमा र केही चाहिँ यहीँ नगरभित्रै पनि केही ओडाहरूमा तालिमको सिलसिलामा गएँ, त्यसरी त्यो न्यायिक समितिले मुद्दा हेर्छ भन्ने बुझाइ भएको म देख्दिनँ कि। देख्दिनँ. न्यायिक समितिलाई अधिकार छ, न्यायिक समितिले मुद्दा हेर्छ, न्यायिक समितिले हाम्रो घरेलु हिंसाको कुरा पनि हेर्न सक्छ भन्ने कुरा बुझाइ भएको देखिन्न.
कतिपय स्थानीय तहमा त न्यायिक समितिको संयोजकै अहिलेसम्म बसेर काम गरेको पनि छैन होला जस्तो देखिन्छ, होइन?
हजुर, न्यायिक समितिकै हैसियतले ठ्याक्कै बसेर त्यसरी जस्तो देखिन्छ. हजुर, काम गरेको त्यस्तो देखिन्न.
अब यहाँले यसरी सरस्वती हेर्दाखेरि सुर्खेत जिल्लामा महिला हिंसाका घटनाहरूलाई चाहिँ कसरी हेर्नुहुन्छ? जस्तो अब कर्णाली प्रदेशकै अस्ति वडा सदस्यकै हत्या भएको कुरा आयो, होइन?
हजुर.
अब अन्न उपस प्रमुखलाई कुटपिट भएको कुरा पनि बाहिर आइसकेको छ, होइन? त्यो हिसाबले हेर्दाखेरि जति नै संरचना नयाँ भए पनि हामी मानसिकता उहीमा भएपछि त त्यस्ता घटनाहरू त फेरि पनि हुने होलान्. के अवस्था चाहिँ के छ? केही परिवर्तन आएको छ त्यो सोचमा?
अब यो घरेलु हिंसाको कुरा त अब यो नयाँ संरचना बन्यो, त्यो अनुसार निर्वाचन तिनै तहका भइसके र पनि घरेलु हिंसा को त्यो मुद्दामा कमी आएको देखिन्न. मुद्दामा घरेलु हिंसा भएको भनेर आएको आएछ, मुद्दा दर्ता भएका भएछन्. र घर व्यवहारकै कुरा हेर्दा मुद्दै दर्ता नभए पनि हिंसा सबैतिर भएको देखिन्छ. अनि दिदीबहिनी भन्ने गर्नुहुन्छ, कहीँ गएर केही हुन्न, अब नयाँ नेपाल भएर त फरक हुन्छ कि, अथवा निर्वाचन भएपछि फरक हुन्छ कि भनेको मान्छेको अब त्यो बुझाइ नहुँदासम्म अथवा घरका मान्छेहरू नसचिँदासम्म त केही हुँदो रहन्छ भन्ने एक खाले पीडितहरूको पनि बुझाइ छ भने हामी अब यो पीडितलाई सेवा दिनुपर्छ, अब न्याय दिनुपर्छ भनेर न्यायका लागि लाग्ने मान्छेहरूले हेर्दा पनि त्यो त्यस्तो साह्रै त्यो कमी आएको चाहिँ देखिन्न. त्यो असाध्यै धेरै बढेको पनि देखिन्न, कमी आएको पनि देखिन्न. त्यो उस्तै उस्तै जस्तो देख्छु मैले चाहिँ.
जस्तो थियो त्यस्तै भने
जस्तो थियो त्यस्तै हो.
खास कस्तो खालको समस्या चाहिँ आउँछ नि बढी जसो? श्रीमान श्रीमती झगडा अथवा बहुविवाह, कस्ता केसहरू, कस्ता खालका कुराहरू
अहिलेसम्म आउँदा? अब बाल विवाह पनि छ, अनि बहुविवाह छ, अनि यो जबरजस्तीकरणी पनि छ, अनि त्यसपछि त्यस्तै गरेर घरभित्रै एउटा सदस्यले अर्को सदस्यलाई शारीरिक, मानसिक, होइन, आर्थिक, यौनिक यातना दिएका कुराहरू पनि आइरहने गरेका छन्।
सुर्खेत जिल्लामा बाल विवाहको समस्या अझै न्यूनीकरण छैन है?
त्यो अब न्यूनीकरण गर्ने भने अभियान त लागेकै छ, र पनि अहिले पनि बाल विवाह त्यस्तो देखिन्छ. अनि यहाँनिर मलाई कस्तो लाग्यो भने त्यो बाल विवाहको कुरामा छोराछोरी बढ्दै गएपछि अहिलेको विकृतिले गर्दा पनि धेरैजसो अभिभावकलाई कस्तो लाग्दो रहेछ भने बरु एकजनालाई दिइसकेपछि त एकजना निश्चित मान्छेसँग ऊ रहन्छ, अरू यताउता बाहिर त्यति जान सक्दैन, दायरा नाग्न सक्दैन भन्ने पनि हुँदो रहेछ कतिपय अभिभावकलाई. कतिपय चाहिँ त्यो जुन उमेर बढ्दै गरेको छ नि बच्चाहरू, तिनीहरू आफैलाई पनि क्युरियोसिटी के बिहा भन्ने कुरा गरेपछि के हुन्छ, होइन, त्यस्तो क्युरियोसिटीले गर्दा पनि भएको देखिन्छ भने कतिपय अवस्थामा चाहिँ यो अहिलेको पहिलाको भन्दा अहिलेको यो बढ्दो रूपमा स्वास्थ्यको वृद्धि के यिनी कुराहरूले गर्दा
शारीरिक विकासले पनि निड आवश्यकता हुने हो.
शारीरिक विकासले गर्दा पनि त्यो सानै बालबालिकाहरू चाहिँ बिहा गरिरहेको देखिन्छ. अब सबै ठाउँमा मुद्दै परेको त देखिन्न, होइन, तर पनि त्यो बिहा भइरहेको देखिन्छ कि. बिहा भइरह एसएलसी दिएपछि दिइहाल्ने, अथवा एसएलसी दिएपछि बिहा गर्ने, अथवा प्लस टू पढेपछि, प्लस टू सकेपछि पनि 20 वर्ष त पुगिरहेको हुन्न नि त. ऐनले दिएको, कानुनले दिएको त 20 वर्षपछि मात्रै बिहा गर्ने पुरा भएपछि भनेको छ, र पनि बिहा चाहिँ भइरह देखिन्छ. मुद्दा पर्ने एउटा पाटो हो, तर समाजमा चाहिँ बिहा चाहिँ त्यो 20 वर्षभन्दा अगाडिका मान्छेहरू अथवा बालबालिकाहरूले पनि बिहा गरिरहेको हामी अब देख्ने गरेकै छ.
अभिभावकहरूले पनि कतिपय अवस्थामा विवाह गरिसकेपछि पछाडि के हुन्छ उसको शारीरिक अवस्था, मानसिक अवस्था अथवा आर्थिक अवस्था, होइन, त्योभन्दा त्यो सोच्ने भन्दा पनि एउटालाई जिम्मा लगाइदिउँ, घर परिवारले उसलाई हेरिहाल्छ नि भन्ने पनि हुने हो.
हो, त्यस्तो देखिन्छ. अनि इज्जत त जान्न नि कम्तीमा एउटालाई आफूले चिने बुझेको अथवा आफ्नो सबै मिल्दो मान्छेलाई दिइसकेपछि त भोलि इज्जत त जान्न भन्ने किसिम तरिकाले पनि हेर्ने. कतिपयको परिवारमा फेरि अब दिने जातो दिइहाल्नु पऱ्यो, दिएपछि अनि यता घर अरू छोराछोरीलाई पनि त्यो बोझ पनि कम हुँदै जान्छ. यिनै अवस्थाले गर्दा त्यो बाल विवाह भइरहेको देखिन्छ.
त्यो हेर्ने हो भने कोही कतै अभिभावक अलिकति जिम्मेवारी पूर्ण भएनन् कि, अथवा अभिभावकले समय दिन नसकेर बच्चाहरू यस्तो गरिरहेछन् कि भन्ने पनि हेर्नुपर्ने हो कि.
हो, अब अहिले अब यस्तो छ, यो विकासको गतिले गर्दा यसो हाम्रो समाज त दिन प्रतिदिन एकदम धेरै विकासमा भन्छन् नि, दिन दुई गुणा रात चौगुना भने चाहिँ गरेर विकासमा अगाडि बढिरहेको अवस्थामा हरेक मान्छेहरू व्यस्तताको बावजुद पनि चाहेर पनि आफ्नो बालबच्चालाई हेर्न नसकिरहेको अवस्थामा पनि बालबालिकाहरू त्यो बाल विवाह गर्न बाध्य भएको अथवा बाल विवाहतिर बढी लागेको पनि देखिन्छ गार्जेनले समय नदिँदा।
बाल विवाह गरेका घटनाहरूमा गरेको एक दुई वर्षमै आफै एकअर्काबाट अलग हुन चाहेर आउने खालका कुराहरू अथवा अन्य समस्याहरू लिएर पनि आउनुहुन्छ कोही भाइ बहिनीहरू? भाइहरू त आउने कुरा भएन, बहिनीहरू?
बहिनीहरू एकदम धेरै आउनुहुन्छ। अब यस्तो भनेको भए त म त बिहा गर्थिनँ, एकदम गाह्रो हुँदो रहेछ वैवाहिक जीवन, अनि घर मिलाउने कुरा, श्रीमान मिलाउने कुरा, सासु ससुरा, अरू घरमा रहेका सदस्य, देउरानी जेठानी नन्द अमाजु भने जस्तो, त्यो सबैसँग मिलेर खानेकुरा सजिलो रहन्छ। पढ्दा पढ्दै बिहा गरेँ, जागिर पनि छैन, एउटा सानो जागिर भए पनि म अझै अब पढ्न सुरु गर्थेँ भनेर पनि आउने गर्नुहुन्छ त्यो बालबालिकाहरू। अनि बिहा भयो, अनि बिहा भएको चार पाँच महिनामै त्यो केटाले फेरि अर्को
एक बिहा गर्ने,
हजुर, बिहा गर्ने, बिहा नगरेकाले फेरि बाहिर बाहिर बढी हिँड्ने, बाहिर अर्को साथी बनाउने, त्यस्तो पनि देखिन्छ अहिले।
त्यो भनेको अलिकति उमेरको परिपक्वता नभएर पनि होला है। विवाह भनेको के हो, मेरो घरको श्रीमतीप्रति मेरो जिम्मेवारी के भन्ने खालको कुरा बुझाइ भएन। लहलहैमा बिहा गरेँ, घरमा श्रीमती छ, तर अरू
अब यथार्थ माया अनि श्रीमान श्रीमतीको सम्बन्धको महत्त्व, परिवारको महत्त्व, अनि आफ्नो समाजलाई आफूले के निभाउनुपर्छ त दायित्व, यिनी सबै कुरा नबुझेर अल्लारेपनमा गरेको बिहाले नै धेरै समस्या ल्याएको देखिन्छ।
अब कहाँ जस्तो स्थानीय तहहरूले कहीँ कतै कार्यक्रमहरूमा बजेट छुट्याएका बजेटहरूमा विद्यालय स्तरीय किशोर किशोरीका कार्यक्रमहरू होइन अन्य कार्यक्रमहरू पनि सञ्चालन गरेको त देखिन्छ, तर यिनी मात्रै पर्याप्त चाहिँ नहुने होला। अबको स्थानीय तहले यस्ता यस्ता कुरामा विचार पुर्यायो भने बल्ल आफ्नो तहलाई चाहिँ राम्रो बनाउन सक्ने होला।
हो, अबको स्थानीय तहले यो बाल विवाह बहुविवाहदेखि लिएर अरू घरेलु हिंसा यिनी कुरा हेर्दा यिनी सामान्य लाग्छन्। मान्छेले हेर्दा ए राष्ट्र बनाउने कुरा भने अरू ठुलै हो कि भनेर पनि बुझ्छ, तर यिनै कुरालाई अनि मिलाउँदै गयो, समाधान गर्दै गयो भने मात्रै हाम्रो समाज चाहिँ परिवर्तित हुनसक्छ भन्ने मलाई लाग्छ।
समाजमा राम्रो कुरा भयो, एउटा समाज सबै कुराले सुरक्षित छ भने पो अरू कुरामा राम्रो हुने होला होइन, त्यो भएर चाहिँ विचार गर्नु पऱ्यो।
हो, समाजमै एक खाले नीति त्यो थिति बस्यो, नीतिको थिति बस्यो, परम्परा बस्यो भने त्यो समाज अटोमेटिक के हुन्छ, त्यहाँ न्याय प्राप्त गरेको, शान्ति महसुस गरेको समाज हुन्छ, अनि मात्रै यो राज्य पनि शान्तिपूर्ण ढङ्गले चलेको अनि न्याय पाएको महसुस भएको भनेर बुझ्न सकिन्छ र मान्छेलाई पनि सहज हुन्छ, अनि हामीले पठाएका जनप्रतिनिधिहरूलाई पनि सन्तोष लिने बाटो र हेर्दा
उपलब्धि देखिने
हुन्छ भन्ने मलाई लाग्छ।
अब यहाँसँग एउटा अर्को कुरा गर्छु म, जस्तो केही साथीहरूसँग केही महिलाहरूसँग कुरा गर्दाखेरि पनि र समग्रमा हेर्दाखेरि एउटा महिलाले हिंसा गर्ने भनेको अर्को महिलालाई नै हो, जस्तो सासु भएर सासूले बुहारीलाई गरिन् भने महिलाले महिलालाई गरिरहेछन्, अथवा अर्को घरमा केही समस्या हुन्छ भने महिलाले महिलालाई नै गरिरहेछन् भनेर परिभाषित गरेको र प्रत्यक्ष रूपमा त्यो पनि देखिन्छ। तर अलिकति बुझेका महिलाहरू जसले अलिकति आफ्नो पारिवारिक माहौललाई बुझ्नु भएको छ उहाँहरूले हेर्दाखेरि होइन, महिलालाई लगाउने त पछाडि फेरि पुरुष हुँदो रहेछन्, आफू चाहिँ अगाडि नदेखिने, भन्न लाउने, व्यवहार गर्न लाउने, सिकाउने चाहिँ पुरुषहरू हुन् है, पुरुष सदस्यहरूले महिलालाई आफ्नो श्रीमतीहरूलाई चाहिँ भन्न लाउने हो, त्यसले गर्दा त्यसरी चाहिँ हुँदो रहेछ भन्ने खालको तर्क पनि गर्छन्। यो कुरामा यहाँले कसरी हेर्नुहुन्छ? यहाँले त मुद्दा हेरिरहेको बेला पनि सहयोग भएको कुरा अरू कुराहरू पनि हेर्नु भएको छ होइन।
अब मलाई के लाग्छ भने हुन त अब त्यो समाजमा त्यस्ता खालका डिबेटहरू पनि भइरहेछन्, महिलाले महिलालाई नै पेल्छन् भन्ने, अनि अर्कोतिरबाट अलिकति स्तर उठेकाहरूले होइन महिलाको पछाडि पुरुष छ त्यसले अनि उसलाई
सिकाइरहेछ
भन्ने पनि हुन्छ। तर मलाई त के लाग्छ भने हामीमा नै पुरुषत्व हाबी छ कि,
महिला आफैमा,
हामी महिला आफैमा त्यो हाम्रो पुरानो सोचले गर्दा हामी त्यो इन्भाइरोमेन्टमा हुर्कियौँ बढ्यौँ, त्यसले गर्दा हामी आफैमा नै त्यो पुरुषत्वको सोच बढी हाबी छ, अनि त्यस कारणले त्यो बिचमा तालमेल नमिलेको हो भन्ने मलाई लाग्छ। एउटा दिदीबहिनीले अर्को दिदीबहिनीलाई चाहिँ त्यो जुन खालको बिहेभ गरिन्छ नि त्यो चाहिँ चिन्तन जुन पुरुष पुरुष अब वादको कुरा गर्दा पुरुषवाद न त पितृसत्तात्मक सोचले त्यो जुन ल्याएको छ नि हामीलाई त्यही कारणले हो भन्ने मलाई लाग्छ। जबसम्म विचारले माझिएर यो दिमागलाई तिखार्न सकिन्न अनि त्यति बेलासम्म यस्तो खालको विवादहरू आइरहन्छ भन्ने मलाई लाग्छ।
सिकाइ चाहिँ हुनुपर्ने हो।
हजुर,
अब सरस्वती हेर्दाखेरि कहीँ कतै अब समाजमा अलिकति पुरुष पनि पीडित भउनुभयो कि भन्ने एउटा एक किसिमको देखिँदो रहेछ होइन। कतिपय अवस्थामा चाहिँ विशेष गरेर भन्दाखेरि वैदेशिक रोजगारीमा जानुभएका पुरुषहरूले उताबाट पैसा पठाउने तर घर आउँदा न श्रीमती आफ्नो छ, न पैसा आफूसँग छ, न परिवारको अरू कुराले संरक्षण भएको छ, त्यो कुराले पनि कहीँ कतै पुरुष पीडित भयो कि भन्ने पनि एउटा देखिया छ समाजमा होइन। यसलाई कसरी हेर्नुहुन्छ?
मलाई के लाग्छ भने अब यो एक त यो त्यही पुरुषत्व हावी भएकै कारणले थोरै घटना महिलाहरूका भइदियो भने त्यसलाई व्यापक रूपमा लिइन्छ। अब पुरुष वर्षौँदेखि लोग्ने मान्छेहरू विदेश जाने, उतै बालबच्चा बनाउने, उतै बस्ने, तिनी त हामीले देखेकै हो नि, भोगेकै छौँ नि। तर त्यसलाई सामान्य लिने एउटा महिलाले ठ्याक्क त्यस्तै काम गर्यो भने त्यो बढी देखिने गरेको त देखिन्छ नै। हाम्रै समाजमा मैले प्रत्यक्ष देख्छु, इष्टमित्र हेरेर बिहा गरेर एउटा बच्चा भयो, बच्चा भएपछि कमाउनको लागि बाहिर जानुभयो अनि उहाँले फोन खबर केही नगरेर एकैचोटि उहाँ दुईवटा बच्चा ठुला ठुला भइसकेपछि यहाँ रहेको हाम्रो स्वदेशमा रहेको बच्चालाई बोलाउनु भयो अनि उसलाई चाहिँ त्यही उसैको त्यो छोरा बनाउनु भयो के, पछि बिहा गरेको दोस्रो आमाको छोरा त्यसलाई बनाउनु भयो र उसलाई त्यहाँ बोलाइयो अनि जेठीलाई छोराले बोलाउने मन गर्छ, बाबाले चाहिँ मिल्दैन भन्नुहुन्छ, जेठी यहाँ अब जहान परिवार छोराको मायाले तडपिरहेछिन्, छोरामा पढाइ भइरहेछ, छोराले के भन्छ भने आमा पिर नगर्नुहोस् म तपाईँको पढाइ सकिएपछि म पक्कै तपाईँलाई ल्याउँछु भनेर छोराले भन्ने गरेछ। अब त्यस्तो त्यो एउटा उदाहरण मात्रै हो, थुप्रै त्यस्ता छन्। त्यसलाई चाहिँ त्यही पुरुषको त्यो पुरुषत्वको सोच बढी भए भएर त्यसलाई हामीले सामान्य लिन्छौँ,
बाहिर आएन नि त्यही भएर मान्छेले त्यसरी लिएन,
हो बाहिर आएन त्यसलाई सामान्य लिन्छौँ। तर एउटा महिला त्यसरी गएर त्यहाँ घरबार गरेर बस्यो भने ओको खतम भयो भनेर लिन्छौँ। अब यहाँनिर अहिले यो वैदेशिक रोजगारले गर्दा म फेरि यतातिर त्यो महिलाले ठिक गराएछ भन्ने पक्षमा त होइन। घटना एनालाइसिस कसरी गरिन्छ भने त्यही गल्ती पुरुषले गर्यो भने त्यसलाई सामान्य लिइन्छ,
तुलना गर्दा
अब त्यत्तिकै बराबरको गल्ती महिलाले गरे एकदम भयङ्कर भयानक रूपमा लिने गरिन्छ र त्यो बढी मानिएको हो भनेर मैले बुझ्छु। अब त्यति हुँदाहुँदै पनि महिलाहरूले पनि केही गल्ती चाहिँ गर्नु भएको छ, फेरि
कतै गल्ती छ। कतिपय अवस्थामा त अब महिलालाई एक किसिमको जिम्मेवारी छ होइन, विश्वासिलो पनि भयो नि त पारिवारिक रूपमा, व्यवहारिक रूपमा धेरै विश्वास गरेको एउटा महिलाहरूबाट त्यो गल्ती हुँदाखेरि अलिक धेरै कुरा पनि भएको हो,
त्यसलाई ठुलै मानिन्छ। अब तपाईँले भने जस्तै अहिले अब घरेलु हिंसामा पनि पुरुषहरू पनि आउनु भएको छ मुद्दामै। अब मसँगै भन्यो भने 3 पुरुषहरू हुनुहुन्छ घरेलु हिंसामा मुद्दा दिने, त्यो महिलाबाट पीडित भएर अथवा श्रीमतीबाट पीडित भएर। अब घरेलु हिंसामा त अब खास कानुनले चाहिँ कसरी परिभाषा गर्छ भने यो घरेलु सम्बन्ध भएका सदस्यहरूमा एउटा सदस्यले अर्को सदस्यलाई मानसिक, शारीरिक, आर्थिक र यौनिक हिंसा भयो भने त्यो घरेलु हिंसा भनेर बुझ्नुपर्छ भनेर परिभाषा गरेको छ। तिनै चारवटा मध्ये कुनै कसैलाई एउटा मात्रै परे होला, कसैलाई दुईवटा मात्रै, कसैलाई सबै परे होला, सबैबाट सबै किसिमका हिंसा खेप्न परे होला, त्यसरी त्यो पुरुषहरू पनि अहिले घरेलु हिंसामा मुद्दा दर्ता गरेर अगाडि बढेको र अब त्यो पुरुषकै पक्षमा मुद्दा फैसला भएको अवस्था पनि छ नि त। हो, यसलाई घरेलु
हिंसा
पुरुषहरू पनि पीडित हुनुहुन्छ, तर तुलनामा चाहिँ कति हुनुहुन्छ त भन्दा धेरै महिला पीडित हुनुहुन्छ, तर यदा कता रियर केस चाहिँ पुरुष पनि पीडित भएको देखिन्छ।
तर एउटा ठुलो कुरा चाहिँ पीडित भएका पुरुषहरू हामीलाई चाहिँ घरेलु हिंसा भयो है भनेर बाहिर आउन सक्नुभयो, त्यो चाहिँ एउटा ठुलो उपलब्धि होला होइन, चेतनाको स्तरको हिसाबले हेर्दाखेरि।
हो, एकदम ठुलै उपलब्धि हो। तर कतिले त अब यस्तो सानो कुरा मैले किन लग्ने भन्ने हुन्छ नि, त्यो नभएर ल्याउनु भयो, केस पनि आयो, दर्ता पनि भयो, उहाँहरूकै पक्षमा पनि भयो, तर त्यो जो आउनुभयो नि त्यो चाहिँ ठुलै आँट गरेर आउनुभयो, फेरि मर्दपन हुन्छ नि एउटा पुरुषहरू
बिर्सिएर
आउनुभयो, नत्र त त्यो भित्र पीडा परे पनि यस्तो कुरा लगेर किन जाने भन्ने एक खाले हुन्छ नि, आफ्नै मर्दपन जोगाउने भन्ने, त्यो नभएर साँच्चीकै यो ऐनले बोलेको कुरालाई त मलाई पऱ्यो भनेर आउनुभयो, त्यो पनि ठुलो कुरा हो।
तर त्यसरी आउने गर्यो र दुइटै किसिमका कुराहरू निस्किन थाल्यो भने बल्ल सामाजिक एउटा समानताको स्थिति चाहिँ पछिसम्म देखिएला होइन।
समाजलाई सन्तुलन गर्ने कुरा, समाजलाई अगाडि बढाउने कुरा, समाजको विकास हुने कुरा त त्यसरी एउटै पक्ष मात्रै आउनुभन्दा त साँच्चीकै त्यो भएकै हो, हिंसा भएकै हो भने दुइटै पक्ष आएपछि मात्रै त्यो समाजमा के हुन्छ, न्याय पाएको महसुस हुन्छ। जब जुन समाजमा न्याय हुन्छ त्यहाँ शान्ति त हुने नै भयो,
चाहिँ राम्रो उपलब्धि हो भन्नुभयो।
हजुर,
धन्यवाद। उहाँ हुनुहुन्थ्यो अधिवक्ता गीता कोइराला। स्थानीय तहमा महिला सहभागिता र महिलाका समस्या समाधानमा जनप्रतिनिधिले खेलेको भूमिकाका विषयमा हामीसँग कुराकानी गर्दै, यो कुराकानी सँगसँगै आजका लागि कार्यक्रम आधाकाशको समय आइसकिएको छ। अर्को बुधबार बिहान 7:30 बजे अर्को विषयमा तयार पारिएको कार्यक्रम लिएर आउने नै छौ। तबसम्मका लागि प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै म दिपा बिदा हुन्छु। नमस्ते।